यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। काठमाडौँ उपत्यकाका चार स्थानमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका 1280 बढ़ी घरटहरा भत्काइएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौँ महानगरपालिका, नगर प्रहरीको समन्वयमा सरकारी टोलीले शनिबार र हिजो काठमाडौँको थापाथली, गैरीगाउँ, बानेश्वर, जड़ीबुटी तथा भक्तपुरको मनोहरा क्षेत्रमा अवैध रूपमा निर्माण गरिएका घरटहराहरू भत्काएको हो। ती चार स्थानमा गरी 1650 घरटहरा रहेकोमा गैरीगाउँ सिनामंगल क्षेत्रमा 15 पक्की घर र मनोहरा बस्ती भक्तपुरमा केही घरटहरा भत्काउन बाँकी रहेको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिनुभयो। काठमाडौँको थापाथली स्थित बागमती नदी किनारमा अतिक्रमण गरी निर्माण गरिएका 143 घरटहरा शनिबार भत्काइएको थियो। जोखिमयुक्त क्षेत्रमा निर्माण गरिएका संरचना भत्काइएपछि घरबारविहीन बनेका 34 परिवारका 115 जनालाई काठमाडौँ महानगरपालिकाको सहयोगमा राधा स्वामी सत्संग भवन कीर्तिपुरमा राखिएको छ। त्यस्तै गैरीगाउँ बानेश्वर क्षेत्रमा रहेका 578 मध्ये 560 घरटहरा शनिबार भत्काइएको थियो। सुरक्षाकर्मीको टोलीले हिजो थप केही घरटहरा भत्काएको जनाएको छ। त्यस क्षेत्रमा अझै 15 पक्की घरहरू भत्काउने क्रममा छ। काठमाडौँ महानगरपालिका 9 अन्तर्गत गैरीगाउँ सिनामंगल क्षेत्रका अधिकृत संरचना हटाउने कार्य अघि बढ़ाइएको छ। मनोहरा जड़ीबुटी काठमाडौँतर्फ 114 घरटहरा प्रहरीले हिजो भत्काइएको जनाएको छ। त्यस क्षेत्रमा अन्दाजी 600 जना बसोबास गर्दै आएका थिए। उनीहरूलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ। मनोहरा बस्ती भक्तपुरतर्फका 815 मध्ये 450 भन्दा बढ़ी घरटहरा भत्काउने कार्य सम्पन्न भइसकेको छ भने अन्य घरटहरा भत्काउने कार्य अघि बढ़ाइएको छ। मनोहरा नदी किनारमा हिजो बिहान 10 बजेदेखि काठमाडौँ महानगरपालिकाको 7 डोजरको सहायताले अतिक्रमित संरचना भत्काउन थालिएकोमा उक्त कार्य जारी रहेको छ। आज बाँकी घरटहरा हटाउने तयारी गरिएको प्रहरीले जनाएको छ। शहरी विकास मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा आवश्यकता अनुसार व्यवस्थापन सहज रूपमा गर्ने गरी कार्य अघि बढ़ाएको जनाएको छ। त्यसका लागि भूमिहीन सुकुम्बासीहरूलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न विस्तृत अध्ययन थालिएको पनि मन्त्रालयले जनाएको छ। नदी र खोला किनार जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका बस्ती खाली गरिएपछि त्यहाँ आश्रित नागरिकलाई दीर्घकालीन बसोबासको व्यवस्था मिलाउने तयारी गरिएको मन्त्रालयले जानकारी दिएको छ। अल्पकालीन आवासको व्यवस्था भने अघि बढ़ाइएको छ। शहरी विकास मन्त्रालय अन्तर्गतको काठमाडौँ उपत्यका विकास प्राधिकरणले भूमिहीन नागरिकको पहिचान गरी नागार्जुन नगरपालिका स्थित इचंगु नारायणमा निर्मित एकीकृत आवास आयोजना भवनमा राखिने जनाएको छ। उक्त आवासीय भवनमा 5 ब्लक रहेको छ। भूमिहीन तथा सुकुम्बासीलाई राख्ने योजनाका साथमा उक्त भवन बनाइएको थियो। विगतमा विभिन्न समस्याका कारणले त्यहाँ सुकुम्बासीहरूलाई लगेर राख्न नसकिएका कारण ती ब्लकहरू अहिले पनि खाली अवस्थामा रहेका छन्। किर्तिपुर र कतिपय होटलहरूमा व्यवस्थापन गरिएको छ अस्थायी रूपमा अहिले त्यहाँबाट विस्थापितहरूलाई भनेर प्रहरीले जानकारी दिएको छ। सहारा नभएका र वास्तविक समस्यामा रहेका नागरिकका लागि सरकारले अर्को व्यवस्था नभएसम्मका लागि होटल तथा लजमा बस्ने खाने लगायतको व्यवस्था मिलाएको मन्त्रालयले जानकारी दिएको छ। अलमलमा परेका नागरिकले कार्यक्षेत्रमा खटिएका प्रहरीसँग सम्पर्क गरेर आवश्यक सहयोग लिन आग्रह गरिएको पनि शहरी विकास मन्त्रालयले जनाएको छ। रसुवागढ़ी गल्छी सड़कको पहुँच मार्गभित्रका अतिक्रमित संरचनाहरू पनि हटाउन थालिएको छ। सड़कको दायाँ बायाँ 15-15 मिटरभित्र पर्ने घरटहरासहित भौतिक संरचना हटाउन सूचना जारी गरिएको र हटाउने कार्य सँगसँगै अघि बढ़ाइएको छ। कक्षा 12 परीक्षा आजबाट शुरू हुँदैछ। कक्षा 12 साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित र आंशिक परीक्षार्थीहरूले परीक्षा सञ्चालन एवं व्यवस्थापनका क्रममा परीक्षा पूर्वका सम्पूर्ण तयारी पूरा भएको बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिनुभएको छ। बोर्डले परीक्षालाई मर्यादित, शान्तिपूर्ण एवं भयरहित रूपमा सम्पन्न गराउन सम्पूर्ण सरकारवाला लाई सहयोग र समन्वयका लागि अनुरोध गरिएको पनि जनाएको छ। बोर्डका परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले कक्षा 12 परीक्षामा 418,008 विद्यार्थी सहभागी हुन लागेको जानकारी दिनुभयो। गत वर्षको तुलनामा यो वर्ष करिब 90,000 विद्यार्थी घटेको परीक्षा बोर्डले जनाएको छ। परीक्षा नियन्त्रक शर्माले पुरानो कोर्स अध्ययन गर्ने विद्यार्थीले तीन वर्षसम्म परीक्षा दिने अवसर पाएको र तीन वर्षसम्मको अवसर सकिएकाले यो वर्ष विद्यार्थीको संख्या घटेको जानकारी दिनुभयो। परीक्षामा 5,339 विद्यालयका नियमिततर्फ 3,32,178 परीक्षार्थी सहभागी हुँदैछन्। यो वर्ष सबैभन्दा कम मनाङमा 31 जना र सबैभन्दा बढ़ी काठमाडौँमा 64,033 परीक्षार्थी सहभागी हुन लागेको बोर्डले जनाएको छ। देशभर 1,420 र जापानमा एउटा समेत गरेर 1,421 परीक्षा केन्द्र कायम गरिएको परीक्षा बोर्डले जनाएको छ। वैशाख 27 गतेसम्म परीक्षा सञ्चालन हुनेछ। परीक्षा बिहान 8 बजेदेखि 11 बजेसम्म हुने तालिका यसअघि नै सार्वजनिक गरिसकिएको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा यसै महिनाको अन्तिम साता प्रकाशन गर्ने भएको छ। विगतमा परीक्षा सकिएको 3 महिनाभित्रमा नतिजा प्रकाशन गर्ने गरिएकोमा यस वर्ष 1 महिनाभित्रमै नतिजा सार्वजनिक गर्ने गरी तयारी अघि बढ़ाइएको छ। बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार एसईईको उत्तर पुस्तिका परीक्षणको काम सम्पन्न भई परीक्षार्थीहरूको प्राप्ताङ्क कम्प्युटरमा प्रविष्ट गर्ने काम अहिले भइरहेको छ। प्राप्ताङ्क प्रविष्ट गरिसकेपछि एक चरण रुजु गरिने र रुजु गर्दा पनि कुनै प्राविधिक समस्या नदेखिए नतिजा प्रकाशनको प्रक्रिया अघि बढ़ाइनेछ। माध्यमिक शिक्षा परीक्षा एसईई गत चैत्र 29 गते सकिएको थियो। नेपाली कांग्रेसले आजका लागि केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ। सर्वसम्मत रूपमा संसदीय दलको नेता चयनमा विलम्ब भएको अवस्थामा कांग्रेसले कार्य सम्पादन समितिको बैठक बोलाइएको जनाएको छ। यसअघि बसेको कार्य सम्पादन समितिको बैठकले संसदीय दलको नेता चयन प्रक्रिया स्थगन गर्दै सहमतिमा दलको नेता चयन गर्ने प्रयास गर्ने निर्णय गरेको थियो। बैठक आज बिहान 11 बजे ललितपुरस्थित केन्द्रीय कार्यालयमा बोलाइएको कांग्रेसले जनाएको छ। देशव्यापी रूपमा वर्षाका कारण जनजीवन प्रभावित भएको छ। दुई दिनसम्म भएको वर्षाका कारण अवरूद्ध भएको बीपी राजमार्ग अझै सञ्चालन हुनमा आउन सकेको छैन। डिभिजन सड़क कार्यालय भक्तपुर लगायतले बाटो खुलाउने प्रयास गर्दा गर्दै पनि पुनः भएको वर्षाले सड़क थप अवरूद्ध भएको जनाएको छ। हावाहुरीसँगै आएको असिना पानीका कारण महोत्तरीको सदरमुकाम जलेश्वर जलमग्न भएको छ। पानीको निकास हुन नसक्दा जलेश्वरको नगरपालिका चोक, शंकर चोक, मीना बजार, महेन्द्र चोक, अस्पताल चोक, खैरा चोक, अस्पताल चोक लगायतका क्षेत्र जलमग्न भएको छ। साताभरि नै वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बदली र वर्षाको क्रम साताभर नै कायम रहनेछ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरिप्रसाद दाहालका अनुसार वर्षाको क्रम आज भने थोरै कम हुनेछ। मंगलबारदेखि फेरि हल्कादेखि मध्यमसम्मको वर्षाको क्रम यो साता नै दोहोरिनेछ। ललितपुरमा जारी रातो मच्छेन्द्रनाथ जात्रा अन्तर्गत हिजो रथ तानेर लगन खेल बस पार्क पुर्याइएको छ। जात्राको पहिलो दिन गाबहाल पुर्याइएको रथलाई त्यसपछि मंगल बजार, सुन्धारा, चाबहाल हुँदै लगन खेल पुर्याइएको हो। वर्षा र सहकालका देवताका रूपमा पूजा गरिने रातो मच्छेन्द्रनाथलाई 32 हात अग्लो रथमा वैशाख 5 गते पूजा अर्चनासहित विराजमान गराइएपछि वैशाख 8 गते रथ तानेर जात्रा औपचारिक रूपमा प्रारम्भ गरिएको हो। गुठी संस्थानका प्रवक्ता जनक पोखरेलका अनुसार रथ निर्माणदेखि जात्रा सम्पन्न नहुन्जेलसम्म गुठी संस्थानको महत्वपूर्ण भूमिकामा जात्राको कार्य अघि बढ़नेछ। रथलाई इटी टोलबाट पश्चिमतर्फ कुमारी पार्टी हुँदै जावला खेल स्थित ललित मण्डप पुर्याएर भोटो देखाउने कार्यक्रम गरिन्छ। राष्ट्र प्रमुखबाट भोटो देखाइएपछि यस वर्षको रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुन्छ। बाँकेका विभिन्न सामुदायिक वन तथा चकला वन क्षेत्रमा पछिल्लो समय डढेलो फैलदै गएको हाम्रा समाचारदाताले जनाएका छन्। एक साता यता शुरू भएको डढेलोले करिब 4,000 हेक्टर वन क्षेत्र प्रभावित भइसकेको छ। भारी वर्षासँगै आएको बाढ़ीले पुल बगाउँदा भोजपुर कु चखेवा सड़क पूर्ण रूपमा बन्द भएको छ। भोजपुर नगरपालिका 5 बोखिम स्थित चालसे खोलामा आएको बाढ़ीले पुल बगाएपछि सड़क खण्डमा यातायात सेवा अवरूद्ध भएको छ। गुल्मीको धुरकोट गाउँपालिकामा चट्याङका कारण एउटा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। स्थानीय बसन्ता परियारको घरमा चट्याङ पर्दा आगलागी समेत भएको र आगलागीबाट परियारको घर पूर्ण रूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घर जलेपछि परियारको 6 जनाको परिवार विस्थापित भएको छ। खानी तथा भूगर्भ विभागले नवलपरासीको बर्दघाट सुस्ता पूर्व हुप्सेकोट गाउँपालिका 5 स्थित धवादीमा करिब 10 करोड़ मेट्रिक टन फलामको कच्चा पदार्थ धाउ रहेको प्रक्षेपण गरेको छ। विभागका विज्ञहरूले विभिन्न चरणमा गरेको अध्ययन र अनुसन्धानबाट स्थानीय नाम्जाकोटदेखि धवादी क्षेत्रसम्म फैलिएको करिब 10 किलोमिटर भूभागमा फलामको बिलेट पाइएको विभागले जनाएको छ। र गोर्खाको हिमाली भेग छेकम्पारका बासिन्दा यार्सा गुम्बा संकलन गर्न लेकतिर जान थालेका छन्। सिजन शुरू भएसँगै चुम्नुब्री गाउँपालिका साथ छेकम्पारका बासिन्दा एक साता अघिदेखि नै लेकतिर लागिरहेको स्थानीय साङपा लामाले जानकारी दिनुभयो। हरेक याममा याक चौरी घोडामा खाद्यान्न लगायतका दैनिक उपभोग्य सामान ढुवानी गरेर लाभा लस्कारसहित स्थानीयवासीहरू लेकतिर यार्सा गुम्बा संकलन गर्न जाने गरेका छन्। बिहान 6 बजेको समाचार सकियो, अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।